नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल वैशाख महिनाको 29 गते शनिबार, वैशाख शुक्ल चतुर्थी, तदनुसार मे 11 तारीक सन् 2024, नेपाल सम्बत 1144। प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण हिजोबाट शुरू भएको बजेट अधिवेशन कार्यसूचीमै प्रवेश गर्न सकेन। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। बजेट अधिवेशन शुरू, पहिलो बैठकमै प्रतिपक्षीको अवरोध शीर्षकमा गोर्खापत्रको मुख्य खबर रहेको छ। सहकारीको रकम हिनामिनामा बहालवाला उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बर्खे अधिवेशन प्रारम्भको बैठक अवरूद्ध गरेको छ। हिउँदे अधिवेशनबाटै कांग्रेसले सदनमा विषय प्रवेश गराए पनि अवरोधका बीच अधिवेशन अन्त्य भएको थियो। बजेट अधिवेशनसम्म पनि समिति गठनबारे दलीय सहमति नहुँदा अधिवेशनको पहिलो बैठक नै कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। हिजोका दुई बैठक प्रतिपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए पनि अवरोधका कारण रोस्ट्रम जान सक्नु भएन। दुवै बैठक अवरूद्ध भएपछि अधिवेशनको पहिलो बैठकमै पेश हुनुपर्ने अध्यादेश समेत पेश भएन। बैठक पनि चार दिनका लागि स्थगित भएको छ। अब सरकारको वार्षिक नीति तथा कार्यक्रम पेशका दिन मात्रै बैठक बस्नेछ। हिजो पहिलो बैठकमा सभामुख घिमिरेले अधिवेशन आह्वानको जानकारी पत्र पढ़ेर सुनाउनु भएको थियो। साथै अधिवेशन प्रारम्भका अवसरमा घिमिरेले वक्तव्य दिनुभयो। सोपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको जानकारी गराइएको थियो। लगत्तै अन्य कार्यसूचीमा प्रवेशका क्रममा भने कांग्रेसले उठेर विरोध जनाएको थियो। विरोध जनाएसँगै कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले धारणा राख्नु भएको थियो। थापाले सहकारीको रकम हिनामिनामा बहालवाला मन्त्री जोड़िएकाले उन्मुक्तिका लागि राज्य संयन्त्रको निरन्तर दुरूपयोग भएको भन्दै संसदीय छानबिन समिति आवश्यक भएको बताउनु भएको थियो। महामन्त्री थापाले पछिल्लो पटक महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रको पनि आलोचना गर्नुभएको थियो। वहाँले कास्की प्रहरीमा परेको जाहेरी, रूपन्देही जिल्ला अदालतमा पेश अभियोग पत्र लगायतलाई अनदेखा गरी पत्र दिइएकोमा आपत्ति जनाउनु भएको थियो। उक्त पत्र महान्यायाधिवक्ता कार्यालयले दिन नमिल्ने पनि थापाले दावी गर्नुभएको थियो। महामन्त्री थापाले धारणा राखेपछि सभामुखले कार्यसूची अगाडि बढ़ाउन खोज्नुभयो, तर कांग्रेस सांसदहरू यथास्थानमा उभिएर विरोध जारी राख्नु भएको थियो। हल्ला बीचमा सभामुखले कार्यसूची अगाडि बढ़ाउन चाहेपछि कांग्रेसले रोस्ट्रम घेराउ गरेको थियो। कांग्रेसले गृहमन्त्रीका अगाडि नै सहकारी ठग भनेर नाराबाजी समेत गरेको थियो। राष्ट्रिय सभाको बैठक स्थगित उपशीर्षकमा गोर्खापत्र लेख्छ, नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक कार्यसूची बमोजिम अगाडि नबढ़ी स्थगित भएको छ। सभाको अर्को बैठक जेठ 1 गते मंगलबार बस्नेछ। सहकारीमा जम्मा भएको बचत ठगी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै कांग्रेसले अवरोध गरेपछि सभाको बैठक कार्यसूची बमोजिम अगाडि नबढ़ी स्थगित भएको हो। त्यसपछि हिजो अपराह दुई बजे बसेको 16 अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सभाका सदस्यले मन्तव्य राखेपछि केही समयका लागि बैठक स्थगित भयो, तर दोस्रो बैठकमा समेत कांग्रेसबाट निर्वाचित सदस्यले अवरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2081 पेश गर्ने विषय सभाका अध्यक्ष दाहालले कार्यसूचीबाट हटाएको जानकारी गराउँदै बैठक स्थगित गर्नुभयो। बजेट अधिवेशन शुरू, पहिलो बैठकमै प्रतिपक्षीको अवरोध, गोर्खापत्रको मुख्य खबर हो यो। यसै प्रसंगलाई बजेट अधिवेशनको प्रारम्भमै अवरोध शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण हिजो शुरू भएको बजेट अधिवेशन कार्यसूचीमै प्रवेश गर्न सकेन। अधिवेशनको पहिलो बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने परम्परा पनि यसपटक तोडिएको छ। प्रतिपक्षी दलहरूको अवरोधले एक जेठका लागि तय भएको नीति तथा कार्यक्रम प्रभावित हुन सक्ने भएकाले त्यसअघि नै सहमति जुटाउनु पर्ने दबावमा सरकार रहेको छ। नीति तथा कार्यक्रमको कार्यसूचीले सरकार दबावमा उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। संसदीय समिति गठनको माग गर्दै विपक्षीहरूले सदन अवरोध गरे पनि सरकार भने चलाउनै पर्ने दबावमा छ। सदन नचल्दा तय भइसकेको नीति तथा कार्यक्रम प्रभावित हुन सक्ने भएकाले त्यस अगाडि सहमति जुटाउनु पर्ने दबावमा सरकार रहेको छ। मन्त्री परिषदले एक जेठमा दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गरेको छ। संविधानको धारा 95 बमोजिम राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पढ्नुपर्नेछ। संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले माग सम्बोधन नभएसम्म नीति तथा कार्यक्रम र बजेट लगायत कुनै पनि बिजनेस अगाडि बढ़न नदिने स्पष्ट पारेको छ। समिति बनाउन तयार नभएको सरकारले राष्ट्रपति बाट नीति तथा कार्यक्रम प्रस्तुत गराउने तारतम्य थालेको छ। संसद सचिवालयका पदाधिकारीका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण नभए सरकार र प्रतिपक्षी दुवैमाथि प्रश्न उठ्नेछ। यद्यपि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय अझै 4 दिन भएकाले यसबीचमा सत्ता र प्रतिपक्षी सहमतिमा पुग्ने सम्भावना कायमै रहेको छ। नीति तथा कार्यक्रमको कार्यसूचीले सरकार दबावमा उपशीर्षक दिँदै बजेट अधिवेशनको प्रारम्भमै अवरोध शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशित गरेको छ। जीईएफबाट 125 अर्ब प्राप्त हुने शीर्षकमा गोर्खापत्रले समाचार प्रकाशित गरेको छ। सरकारले विश्व वातावरण सुविधा जीईएफबाट विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफ मार्फत प्राप्त हुने 1 अर्ब 20 करोड़ रूपियाँ 90,24,312 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णय हिजो सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विश्व वातावरण सुविधा बापतको सो रकम नेपालले कोष मार्फत प्राप्त गर्न लागेको बताउनु भएको हो। मन्त्री शर्माले इजरायल घटनामा परि निधन भएका 6 जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउ लागेको 28,36,834 रूपियाँ खर्च सरकारले बेहोर्ने निर्णय भएको जानकारी दिनुभयो। वहाँका अनुसार चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेको 7 वटा सवारी साधन स्वीकार गर्ने निर्णय भएको छ। यस्तै मन्त्री परिषद बैठकले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतलाई इण्डोनेसियाको बालीमा आगामी जेठ 7 देखि 8 सम्म आयोजना हुने कार्यक्रममा जान राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर शिवलाल अधिकारी बंगलादेशमा यही वैशाख 29 गतेदेखि जेठ 4 सम्म लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरियन्स शेयरसङ भिजिट कार्यक्रममा जान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी सदस्य डाक्टर सुमित्रा अमात्यलाई मलेसियामा आगामी जेठ 14 देखि 18 सम्म आयोजना हुने कार्यक्रममा जान स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकले कोहलपुर सुर्खेत दैलेख 132 केभी प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत र दैलेख जिल्लामा करिब 50 रोपनी जग्गा र चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँच मार्ग निर्माणका लागि करिब 2,026 वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। यस्तै सैनिक गठाघर भक्तपुरका लागि मध्यपुर ठिमी नगरपालिकामा करिब 769 वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने सेती राजमार्ग अन्तर्गत डोटी जिल्ला स्थित ठुलीगाड सेती बुढ़ी गंगा दोभान सड़क खण्ड निर्माणका लागि राष्ट्रिय वनको 80 हेक्टर जग्गा प्रयोग गर्न दिनुका साथै त्यस क्षेत्रमा भएका रूख समेत हटाउन दिने स्वीकृति दिएको छ। यस्तै अमरगढ़ी नगरपालिकाको बस पार्क निर्माण गर्न राष्ट्रिय वनको 0.96 हेक्टर जग्गा प्रयोग गर्न दिनुका साथै रूख हटाउने स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकले लालझाड़ी गाउँपालिका कञ्चनपुर सिद्धिचरण नगरपालिका ओखलढुंगा गुजरा नगरपालिका रौतहट मालिका गाउँपालिका म्याग्दी कलैया उपमहानगरपालिका बारा जन्ते ढुंगा गाउँपालिका खोटाङ दिपाल सिलगढ़ी नगरपालिका डोठी र तुम्बे वा गाउँपालिका पाँच थरलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। जीईएफबाट सवा अर्ब प्राप्त हुने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। साना योजना प्रदेश र स्थानीयमा शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा समाचार छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई सबल बनाउन साना योजना प्रदेश र स्थानीय तहकै सरकारलाई हस्तान्तरण गरिने बताउनु भएको छ। सल्यानको दारमा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वहाँले संघीयता प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। कर्णालीलाई विशेष प्याकेज उपशीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री प्रचण्डले कर्णालीको समग्र विकासका लागि विशेष प्याकेज ल्याउने बताउनु भएको छ। वहाँले भन्नुभयो नयाँ बजेट आउँदैछ, यसपालि कर्णाली प्रदेशका सन्दर्भमा विशेष प्याकेज ल्याउने गरी तयारी भइरहेको छ। सड़क मार्ग प्राथमिकतामा अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ। प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको केन्द्र फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्लाबाट रारा जोड्ने सड़कको कालो पत्रिका लागि सरकारका तर्फबाट आवश्यक पहल गरिने बताउनुभयो। साना योजना प्रदेश र स्थानीयमा गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। बाहिरी चक्रपथ योजना शुरू नहुँदै 50 करोड़ सोहा शीर्षकमा नागरिकले मुख्य खबर प्रकाशित गरेको छ। काठमाण्डु उपत्यका 3 जिल्लालाई सड़क सञ्जालसँग जोड़ने गरी सरकारले अघि बढ़ाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ। आयोजना निर्माणको चर्चा शुरू भएको 2 दशक भन्दा बढ़ी समय बित्दा समेत बन्ने नबन्ने कुनै टुंगो लाग्न सकेको छैन। पछिल्ला 2 दशकको अवधिमा शासन व्यवस्था बदलियो, पटक पटक सरकार फेरिए, मन्त्री सचिव र आयोजना प्रमुख फेरि, तर बाहिरी चक्रपथ आयोजना कागजमै सीमित छ। आयोजनाका नाममा कार्यालय सञ्चालन खर्च र कर्मचारीको तलब भत्तामा राज्य कोष खर्च भइरहेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, डीपीआर निर्माण लगायतमा गरी हालसम्म 50 करोड़ रूपियाँ हाराहारीमा खर्च भइसकेको आयोजना प्रमुख प्रकाश अरियालले बताउनुभयो। बाहिरी चक्रपथ आयोजना शुरू नहुँदै 50 करोड़ सोहा नागरिकको मुख्य खबर हो यो। अनियमितताले अलपत्र करोड़ौंका शीत भण्डार शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। मध्य प्रदेशका 8 जिल्लामध्ये प्रत्येकमा 1-1 वटा शीत भण्डार बनाउने प्रदेश सरकारको योजना अनियमितताकै कारण अलपत्र परेको छ। 5 वर्ष अघि तामझामका 7 शीत भण्डार निर्माणको काम थालिए पनि हालसम्म एउटा पनि पूरा हुन सकेको छैन। मधेसमा 8 वटै शीत भण्डार निर्माणका लागि सत्तारूढ़ जनता समाजवादी पार्टीका नेता र कार्यकर्ताहरूलाई नै जिम्मा दिइएको थियो। निर्माणका क्रममा नीतिगत तथा प्रक्रियागत भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत छानबिन थाल्दा निर्माण कार्य रोकिएको हो। अनियमितताले अलपत्र करोड़ौंका शीत भण्डार अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। गुलजार सगरमाथा आधार शिविर शीर्षकमा कान्तिपुरले मुख्य खबर प्रकाशित गरेको छ। समुद्र सतहदेखि 5,364 मिटर उचाइमा पर्ने सगरमाथा आधार शिविर सगरमाथा चढ़नका लागि पहिलो ढोका मानिने आरोही पथ प्रदर्शक भरियादेखि भान्सेसम्मको चहल पहलले माहौल गुलजार छ। आधार शिविर यतिबेला रंगी विरंगी टेन्टले आकर्षक देखिन्छ। आरोहीमा विश्वकै उच्च शिखर सगरमाथामा पुग्ने उत्साह उस्तै छ। सगरमाथाको चुचोरमा पुग्न निकै उत्साही छु। सगरमाथा समिटका लागि आधार शिविर आइपुगेकी भारत अरूणाचलकी काभा ज्ञानुले भन्नुभयो, अहिले म त्यही दिनको व्यग्र पर्खाईमा छु। यस सिजनमा सगरमाथा आरोहणका लागि काभा जस्ता 414 जनाले आरोहण अनुमति लिएका छन्, जसमा अधिकांश यति बेला सगरमाथा उकालो लाग्ने उत्तम समयको पर्खाईमा आधार शिविरमा क्याम्प लगाएर बसिरहेका छन्। गुलजार सगरमाथा आधार शिविर शीर्षकमा कान्तिपुरको मुख्य खबर रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। चीनसँग जोड़िएका नेपालका 14 परम्परागत नाका खोल्ने तयारी शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाल र चीन बीचका 14 परम्परागत नाका खोल्ने तयारी भएको छ। यस अनुसार पहिलो चरणमा 7 नाका खोल्ने गरी गृह कार्य भएको छ, तर यसका लागि चीनले राखेको नयाँ प्रस्तावमा सहमति हुन बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा र पछिल्लो पटक उप प्रधानमन्त्री एवं परराष्ट्र राष्ट्रमन्त्री नारायण काजी श्रेष्ठको 9 दिने भ्रमणका बेला चीनले प्रतिबद्धता जनाए अनुसार यी नाका खोल्न थालिएको हो। गोर्खाका 2 परम्परागत नाका सहित डोल्पा, मुगु, दोलखा, ताप्लेजुङ र बझाङका 7 नाका खोल्न चीन सहमत भएको छ। चीनसँग जोड़िएका नेपालका 14 परम्परागत नाका खोल्ने तयारी शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। हुन्डाईको गाड़ी नेपालमै एसेम्बल शीर्षकमा नयाँ पत्रिकाकै अर्थपृष्ठमा खबर छ। कोरियाली हुन्डाई मोटर्सका गाड़ी नेपालमै एसेम्बल शुरू गरिएको छ। हुन्डाई गाड़ीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा अत्याधुनिक एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको हो। हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोह बीच हुन्डाई मोटर्स एसेम्बली प्लान्ट उद्घाटन गर्नुभएको छ। स्वदेशमै गाड़ी एसेम्बल शुरू भएसँगै देशमा औद्योगिक माहौल सिर्जना भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। नेपाली अटोमोबाइल औद्योगिकरणमा हुन्डाई नेपालको योगदानबारे चर्चा गर्नुहुँदै वहाँले नयाँ उद्योग सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न थप आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो। हुन्डाईको गाड़ी नेपालमै एसेम्बल नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। सर्वोच्चको आदेशसँगै गण्डकी सरकार काम चलाऊ शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गर्नुभएको रिटमा उक्त आदेश दिएको हो। निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदा संविधान उल्लंघन गरेको दावी गर्नुभएको थियो। सर्वोच्चको आदेशसँगै गण्डकी सरकार काम चलाऊ शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ भने कोशीका मुख्यमन्त्री विरूद्ध रिटमा भएन अन्तरिम शीर्षकमै अन्नपूर्णले अर्को प्रसंग मा खबर बनाएको छ। सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्की विरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै पूर्ण सुनवाईका लागि जेठ 9 गते मिति तोकेको छ। नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै रिट निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहिबार सर्वोच्चमा दायर गर्नुभएको थियो। आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधान विपरीत भन्दै यसलाई रोक्नुपर्ने उहाँको दावी छ। कोशीका मुख्यमन्त्री विरूद्ध रिटमा भएन अन्तरिम अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। साथै प्रदेशमा बाल अस्पताल बनाउन भातभटेनीको 41 करोड़ सहयोग शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। बिग भिजनलाई सम्पन्न गर्न मीन बहादुर जी पिलर बनेर आउनु भएको छ, यो भनाई हो डाक्टर भगवान कोइरालाको। यो सहयोगले बाल अस्पताल निर्माण गर्ने ठूलो अभियान सम्पन्न गर्न धेरै मदत मिल्नेछ। म फेरि पनि भन्छु, यो भगवान कोइराला या बोर्डको मात्रै अभियान होइन, देशकै लागि गरिएको काम हो। सातवटै प्रदेशमा काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मार्फत बाल अस्पताल बनाउने अभियान शुरू गर्नुभएका डाक्टर भगवान कोइरालाको अभियानमा 41 करोड़ रूपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरूङले प्रतिबद्धता जनाउनु भएको छ। मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा काठमाण्डू सहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङले 41 करोड़ रूपियाँ सहयोग घोषणा गर्नुभएको छ। डाक्टर कोइरालाले काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मार्फत त्यसका लागि अभियान चलाउनु भएको छ। काठमाण्डुको हिपाली हाइट स्थित निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरूङले सहयोग घोषणा गर्नुभएको हो। साथै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको 41 करोड़ सहयोग नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो। यो 2 महिना बित्यो फर्केन चिलगाड़ी शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ। कालीकोटको एकमात्र सुनथराली विमानस्थल वर्षौंपछि उद्घाटन भयो, चिलगाड़ी भने नियमित आएन। औपचारिक रूपमा उद्घाटन भएको 2 महिना बितिसक्दा पनि अझै उडान शून्य छ। तत्कालीन उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तत्कालका लागि सातामा एक दिन उडान भर्ने बताउनु भएको थियो। फागुन 14 गते विमानस्थल उद्घाटन सत्रमा मन्त्रीद्वयले उक्त प्रतिबद्धता जनाउनु भएको थियो। नरहरिनाथ गाउँपालिका एकका दमन विष्टले कोटवाड़ा स्थित सुनथराली विमानस्थलमा मन्त्रीद्वयले जनाउनु भएका प्रतिबद्धता हावाको बेलुन जस्तै उडेर अलपत्र परेको गुनासो गर्नुभयो। 2 महिना बित्यो फर्केन चिलगाड़ी अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। नयाँ खाद्य ऐन उत्पादक र प्रशोधनकर्ताको दायित्व थप शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। खाद्य स्वच्छता तथा गुणस्तरको नियमन आपूर्ति श्रृंखला प्रयोगशाला संचालनलाई देशभर फैलाउन सरकारले खाद्य ऐन संशोधन गरेको छ। संघीय सरकार प्रदेश र स्थानीय तहको आफ्नो क्षेत्रभित्र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन गर्ने गरी खाद्य ऐन 2023 संशोधन गरेको हो। नयाँ खाद्य ऐन उत्पादक र प्रशोधनकर्ताको दायित्व थप कान्तिपुरको अर्थपृष्ठमा समाचार रहेको छ। र प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको पाइएको छ। फ्रीडम फोरमले तयार गरेको प्रतिवेदन अनुसार मे 2023 अप्रेल 2024 एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा बढ़ोत्तरी भएको हो। अनुगमन प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लंघनका 60 घटनामा 88 पत्रकार प्रत्यक्ष प्रभावित भएको उल्लेख छ। योभन्दा अघिल्लो वर्ष अर्थात 2023 मे 3 को प्रतिवेदन अनुसार नेपालमा 40 प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए। यस वर्षका 60 उल्लंघन मध्ये आक्रमण हातपातका 21 घटना समाचार संकलनमा अवरोध र तोड़फोड़ सहित 7 घटना दुर्व्यवहारका 8 र 22 धम्की वा ज्यान मार्ने धम्की रहेका छन्। प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि नागरिकको भित्री पृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।